यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अनुचित लाभ लिन विभिन्न व्यक्तिहरू सहकारीमा प्रवेश गर्दा समस्या सृजना भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। संघीय संसदको दुवै सदनको बैठक आज बस्दै राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिनुहुने। सर्वोच्च अदालतको आदेशका आधारमा नागरिकता सम्बन्धी निर्देशिकालाई समय सापेक्ष बनाउने गृहमन्त्री रमेश लेखकको प्रतिबद्धता। बजेट शून्यतामा रहेको सुदूरपश्चिममा प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट परिमार्जन सहित भोलि सार्वजनिक गर्ने र इजरायली हवाई आक्रमणमा परि गाजा शहरमा एकै परिवारका 11 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमा अनुचित लाभ लिन फरक उद्देश्य लिएर आउने व्यक्तिहरू प्रवेश हुँदा समस्या सृजना भएको बताउनु भएको छ। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको हिजो बसेको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीको मर्म अनुसारका नियमसंगत चलाएमा सहकारीहरू नडुब्ने र त्यस्ता सहकारीले आफ्ना सदस्यहरूलाई पनि समस्यामा नपार्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले कुनै पनि सहकारी संस्थामा कसैले अनुचित ढंगले लाभ लिएको भए सरकारले कडाईका साथ नियमन गर्ने बताउनुभयो। सहकारी क्षेत्रको नियमन र सुपरिवेक्षण गर्नका लागि छुट्टै संयन्त्र चाहिने वा अहिलेकै संरचनाबाट गर्न सकिने भनेर पनि स्पष्ट सुझाव छानबिन समितिबाट आउनुपर्ने धारणा प्रधानमन्त्री ओलीले राख्नुभयो। विभिन्न सहकारीको रकम हिनामिना गरेर फरार भएका व्यक्तिहरूलाई सरकार ले खोजिरहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले छानबिन सकिएपछि इन्टरपोल मार्फत नेपाल झिकाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको अन्तसम्म नेपाललाई सड़क बाल बालिका मुक्त राष्ट्र बनाउने अठोट व्यक्त गर्नुभएको छ। साथियों, बाल दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पनि ठूलो संख्यामा बाल बालिकाहरू बेसहारा र अभिभावकविहीन हुनुका साथै शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएको अवस्थामा यस्तो स्थितिलाई बदल्न सरकारले संकल्प गरेको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघले गरेका बाल अधिकार सम्बन्धी सम्झौता र नेपालको संविधानको मौलिक हकको कार्यान्वयन गर्दै बेसहारा बाल बालिकालाई अभिभावकत्व दिएर हेरचाह गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले भविष्यका कर्णधार बाल बालिकामाथि आर्थिक स्थिति कमजोर भए पनि सरकारले लगानी गर्ने र उनीहरूको हितमा सुधार ल्याउन ठोस कदम चाल्ने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र विकास र समृद्धिको मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेकाले निर्णायक शक्ति निर्माणमा कटिबद्ध हुन आग्रह गर्नुभएको छ। नेकपा एमाले केन्द्रीय कार्यालयको आयोजना र जनसंगठन समन्वय संयन्त्रको व्यवस्थापनमा हिजो आयोजित स्थानीय तहमा जनसंगठन सुदृढीकरण विषयक राष्ट्रिय कार्यशालाको बुढानीलकण्ठमा हिजो उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले परिवर्तनको सारथी एमालेलाई कसरी कमजोर पार्ने भन्नेमा प्रतिक्रियावादीहरू लागेको टिप्पणी गर्नुभयो। अध्यक्ष ओलीले कार्यशालाबाट पार्टीका नीतिलाई अझ स्पष्ट र योजनाहरूलाई गतिशील बनाउँदै समस्याहरूको खोजी र निदान हुने अपेक्षा गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेवा संस्कृति नेपालको वैभवशाली संस्कृति भएको बताउनु भएको छ। ज्यापू समाज यलको 31 वार्षिक उत्सव तथा 11 साधारण सभाका अवसरमा हिजो ललितपुरको मंगल बजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेवा संस्कृति सँगै नेवा संस्कृतिकै कारण नेपाल सांस्कृतिक हिसाबले सम्पन्न भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेवार समुदायमा पाइने खानाका अनेकौं परिकार, मन्दिरहरूका टुडाल, काष्ठकला, संस्कृति र सभ्यता गरिमा युक्त रहेको बताउँदै संस्कृति र सभ्यता बिग्रिएमा सयौं वर्षसम्म पनि बनाउन नसकिने उल्लेख गर्नुभयो। संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा अपरान्ह 1 बजे बस्ने प्रतिनिधि सभा बैठकबाट बैंकिङ कसुर तथा सजाय, दोस्रो संशोधन विधेयक 2081 र विधायन विधेयक 2081 पारित गर्ने सम्भावित कार्यसूची छ। बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बैंकिङ कसुर तथा सजाय, दोस्रो संशोधन विधेयक 2081 पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसअघि अर्थमन्त्री पौडेलले अर्थ समितिको प्रतिवेदन सहितको बैंकिङ कसुर तथा सजाय, दोस्रो संशोधन विधेयक 2080 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै कानून न्याय तथा संसदीय मामला मन्त्री अजय कुमार चौरसियाले विधायन व्यवस्थापन 2081 पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यसअघि कानून मन्त्री चौरसियाले कानून न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन विधेयक 2080 छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2079-80 पेश गर्ने र सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिनुभयो। यसै गरी राष्ट्रिय सभाको आजको बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ। बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त मन्त्री परिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुहुनेछ। गृहमन्त्री रमेश लेखकले सर्वोच्च अदालतको आदेशका आधारमा नागरिकता सम्बन्धी निर्देशिकालाई समय सापेक्ष बनाउने बताउनु भएको छ। काठमाण्डुमा हिजो एक कार्यक्रममा गृहमन्त्री लेखकले संविधान, नागरिकता ऐन, नियमावली अनुरूप नागरिकता सम्बन्धी निर्देशिकालाई चाँडै टोली बनाएर परिमार्जन गर्ने बताउनुभयो। अदालतको आदेशबाट समेत नागरिकता प्राप्त गर्न नसक्नु पीड़ादायी भएको बताउनुहुँदै गृहमन्त्री लेखकले नागरिकता नपाएकै कारण पढ़न र रोजगारी प्राप्त गर्न नसक्ने जस्ता पीड़ा सम्बोधनका लागि सबै जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो। कानून र नीति निर्माणलाई नै आफूले प्राथमिकतामा राखेको बताउनुहुँदै मन्त्री लेखकले प्रहरी ऐनलाई समय सापेक्ष बनाई संसदमा लैजाने प्रयत्न भइरहेको जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवता नै सर्वोच्च धर्म भएकाले त्यसमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ। मानव सेवा आश्रम शाखा कार्यालय लमजुङले हिजो गरेको कार्यक्रममा मन्त्री गुरूङले मानव सेवाबाट नै पुण्य आर्जन गर्न सकिने बताउनुभयो। देशलाई सड़क आश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने संकल्प साकार पार्ने सरकारको लक्ष्य हासिल गर्ने अभियानमा मानव सेवा आश्रमको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुहुँदै मन्त्री गुरूङले कोही पनि नागरिक बेसहारा भएर बस्न नपरोस् भन्ने सरकारको चाहना रहेको बताउनुभयो। सुदूरपश्चिम प्रदेश सरकारले परिमार्जन सहित चालू आर्थिक वर्षको बजेट भोलि सार्वजनिक गर्ने भएको छ। धनगढ़ीमा हिजो आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमल बहादुर शाहले गत असार 1 गते प्रस्तुत बजेटमा सामान्य परिमार्जन गरेर भोलि सार्वजनिक गर्ने जानकारी दिनुभयो। मुख्यमन्त्री शाहले बजेटका नीति कार्यक्रम यसअघि सदनबाट पारित भइसकेकाले सोही नीति कार्यक्रमलाई आधार मानेर परिमार्जित बजेट ल्याउन लागि स्पष्ट पार्नुभयो। समीकरण फेरिएसँगै नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत सार 1 गते प्रदेश सभामा प्रस्तुत गरेको चालू आर्थिक वर्ष 2081-82 बजेट पारित नभई अलपत्र परेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक क्षेत्रलाई समृद्ध बनाउन देउडा सांस्कृतिक उत्सवले महत्वपूर्ण योगदान दिने बताउनु भएको छ। सांस्कृतिक समाज नेपालले हिजो काठमाण्डुमा आयोजना गरेको श्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ कार्यक्रमको उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले कर्णाली क्षेत्रको मौलिक गीत संगीत पर्यटन कला र संस्कृतिको संरक्षण सम्वर्धन तथा प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा राष्ट्रपति पौडेलले सुदूरपश्चिम तथा कर्णालीको भाषा साहित्य संस्कृति खेल तथा पत्रकारिता मार्फत योगदान पुर्याउने 10 श्रष्टालाई सम्मान गर्नुभयो। राष्ट्रपति पौडेलले साहित्यकार राजेन्द्र सिंह रावल, अभिनेता विराज भट्ट, खेलाड़ी दीपक विष्ट, देउडा गायक नेत्रराज शाही, निर्देशक भीम बहादुर थापा, गायिका टीना पुन, गायक लाल बहादुर धामी, पत्रकार वसन्त प्रताप सिंह, गायक सुरेश शाही तथा लोकेन्द्र बहादुर साउदलाई सम्मान गर्नुभयो। उपराष्ट्रपति राम साहेब प्रसाद यादवले धर्मभन्दा माथि उठेर देश र जनताका निम्ति काम गर्न आवश्यक भएको बताउनु भएको छ। पश्चिम नवलपरासीमा 1499 मोहम्मद जयन्तीका अवसरमा हिजो आयोजित राष्ट्रिय एकता एवं पैगामे अमन सम्मेलनमा उपराष्ट्रपति यादवले देशमा शान्ति तथा अमन चयन कायम गर्न दया करूणा र परोपकारी भाव आवश्यक पर्ने बताउनुभयो। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिक्त रहेका सबै संवैधानिक नियुक्तिलाई एकैचोटि पूर्णता दिनुपर्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले सबै संवैधानिक नियुक्तिलाई एकैचोटि पूर्णता दिन प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापतिलाई आफूले आग्रह गरेको र त्यस विषयमा उहाँहरू पनि सकारात्मक रहनु भएको बताउनुभयो। नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न नसकिने बताउनु भएको छ। जननायक विश्वेश्वर प्रसाद कोइरालाको 111 जन्म जयन्तीका अवसरमा काठमाण्डुमा हिजो आयोजित अन्तर्क्रियामा कांग्रेसका पूर्व महामन्त्री सिटौलाले बीपी कोइरालाले भने जस्तै जनताको शासन सत्तामा प्रत्यक्ष पहुँच भए मात्र लोकतान्त्रिक समाजवादको कल्पना पूरा हुने बताउनुभयो। कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले सत्ता बाहिर या सत्तामा रहँदा कांग्रेसले सधैँ बीपीको विचारलाई अगाडि बढ़ाउनुपर्ने धारणा राख्नुभयो। महाकाली नदीमा बगेर आएको दाउरा तान्ने क्रममा कञ्चनपुरका दुई युवा बगेर बेपत्ता भएकामा एकजनाको शव फेला परेको छ। भीमदत्त नगरपालिका 12 एरीका दुईजना युवाहरू मध्ये 18 वर्षीय सौरभ दमाईको शव पिपरिया झेलुङ्गे पुल नजिक भेटिएको झोलुङ्गे पुल नजिक भेटिएको र अर्का 15 वर्षीय अभि दमाईको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बागलुङको बुर्तीबाङमा घर भत्काउने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ भने 11 जना घाइते भएका छन्। ढोरपाटन नगरपालिका 1 बुर्तीबाङ बजारमा घर भत्काउने क्रममा 55 वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पुनः निर्माणका क्रममा 81 घर भत्किँदा काम गरिरहेका घर धनी विकसहित अन्य 11 जना मजदूर घाइते भएका थिए। अविरल वर्षासँगै खसेको पहिरोले दुई दिनदेखि अवरूद्ध केआईसिंह राजमार्ग सञ्चालनमा आएको छ। डडेलधुराको गन्यापधुरा गाउँपालिका 2 रडुवामा गएको पहिरोले अवरूद्ध बनेको डडेलधुरा डोटी जोड्ने राजमार्ग एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट हालसम्म 14 जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले जापानिज इन्सेफ्लाइटिसले अहिलेसम्म 14 जनाको मृत्यु भएको जानकारी दिनुभयो। डाक्टर गौतमका अनुसार अहिलेसम्म 61 जनालाई जापानिज इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ। उहाँले भदौ 15 असोज 15 जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम रहेकाले सजगता अपनाउन आग्रह गर्नुभयो। कोशी प्रदेशको मोरङ सुनसरी र झापा जिल्लामा बसोबास गर्दै आएका मुण्डा जातिको मौलिक र परम्परागत नाच संरक्षणको अभावमा लोप हुने अवस्थामा छ। मुण्डा जातिमा जाडो गर्मी वर्षा तथा साँझ बिहान विभिन्न प्रकारका नाचहरू प्रचलनमा रहे पनि उचित संरक्षण हुन नसक्दा परम्परागत नाच लोप हुने अवस्थामा पुगेको हो। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
मुण्डा जातिले जाडो गर्मी वर्षा तथा भिन्न भिन्नै प्रकारका नाचहरू गर्ने गरेका छन्। आर्थिक अवस्था कमजोर भएका कारण तथा सो जातिको नाचको संरक्षणमा स्थानीय प्रदेश कुनै पनि सरकारबाट सहयोग प्राप्त नभएपछि चन्दा संकलन गरेर परम्परागत नाचलाई जीवन्त राख्न आफूहरू लागि परेको मोरङ कटहरीका लमलेश मुण्डाको भनाइ छ।
समय समयको तपाईँको गाना हुन्छ, समय समयको नाच हुन्छ। जस्तै धान रोपाईको बेलाको गीत अर्कै हुन्छ, हाम्रो यता धान पाक्यो त्यसको गीत अर्कै। प्रत्येक माने जाडोको गर्मीको वर्षाको ठण्डीको बिहानको बेलुकाको सबै खालको गानाहरू सबै खालको नृत्यहरू एकदमै हाम्रो लोप हुन लागेको छ र त्यसैले हामीले यसलाई बेला बेलामा दुखम सुखम चन्दा पाएर भए पनि मादल डिग्री दुपरिया छाम किनेर आफ्नो संस्कृतिलाई बचाउन खोज्या। अहिले एउटा हामी वस्त्र किन्न सक्ने अवस्था छैन।
आदिवासी समुदायको रूपमा रहेको सो जातिले वैशाखमा साफे र असोज महिनामा कर्माधर्म पर्व भव्य रूपमा मनाउने गर्दछन्। अर्का स्थानीय रेशमा मुण्डाले बाबुबाजेको पालादेखिको परम्परागत नाचको संरक्षणमा आफू सक्रिय भएर लागेको बताउनुभयो।
जवानैदेखि परम्परादेखि जस्तो थियो, अब बुढो पाकाहरू मारेर गइसक्यो, अब त्यसले गरेको आएको अहिले अब जहिले हुर्केको थियो त्यहाँदेखि अहिले त अब 60-61 वर्ष पुग्दैछ। अब जहिलेदेखि जान्ने भयो त्यहाँदेखि गरेका थिए राज्यको त्यो अब आफ्नो जातिको इतिहास जगाउनलाई लाग्यो।
स्थानीय स्तरमा समिति बनाएर नाचको संरक्षणमा लागेको भन्दै त्यसका लागि आदिवासी प्रतिष्ठानहरूको पनि ध्यान जानुपर्ने नेपाल मुण्डा समाजका अध्यक्ष गन्नु मुण्डाको भनाइ छ।
आदिवासी प्रतिष्ठानहरू छ, प्रतिष्ठानको काम के त खोजीनीति गर्ने काम हो। जाति कहाँ कहाँ लुकेको छन्, अझै जातिहरू पहिचान माएको छैन, किन पहिचान भएको छैन, तपाईँ मार्फत यो मिडिया मार्फत राज्यमा यो सन्देश जाओस्, यसलाई समर्थन गर्नको लागि हामी एउटा समिति छौ नेपाल मुण्डा समाज। यही समितिद्वारा हामी यो सामाजिक रीतिरिवाज संस्कार नडुबोस् नबिर्सियोस्, यो संस्कृति र परम्परालाई जोगाउनको लागि नै यो हामी समिति गरेर
उक्त समुदाय बसोबास गर्दै आएको सो तीनवटा जिल्लामा मुण्डा जातिको जनसंख्या 15,000 हाराहारीमा रहे तापनि पछिल्लो जनगणनामा सो समुदायको जनसंख्या 3590 रहेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
ताप्लेजुङ जिल्लाको खेजे निममा 4.1 रेक्टर स्केलको भूकम्प गएको छ। गैराती 12:08 समयमा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। गाजाको नागरिक सुरक्षा विभागले हिजो गाजा शहरको एउटा घरमा भएको इजरायली हवाई आक्रमणमा परि महिला र बालबालिका सहित एकै परिवारका 11 मृत्यु भएको जनाएको छ। गाजा शहरको अल तुफाहमा रहेको सुजैया विद्यालय नजिकै आक्रमण भएको थियो। इजरायली सेनाले आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन। गत अक्टोबर 7 हमासले इजरायल प्रवेश गरी करिब 1200 जनाको हत्या गरेपछि शुरू भएको इजरायल गाजा युद्धका क्रममा हालसम्म 41,000 भन्दा बढ़ी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्। रूस र युक्रेन बीच 206 युद्धबन्दीको आदान प्रदान गर्ने सहमति भएको छ। सम्झौता अनुसार दुवैतर्फ बराबर संख्या गरी कुल 206 बन्धक सैनिक हिजो आदान प्रदान गरिएको हो। रूसी रक्षा मन्त्रालयका अनुसार गत अगस्त 6 विभिन्न क्षेत्रमा युक्रेनले गरेको आक्रमणका क्रममा बन्दी बनाइएका रूसी सैनिक र रूसले युक्रेनका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका युक्रेनी सेनाको आदान प्रदान भएको हो। अब आर्थिक समाचार।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढा नीलकण्ठमा निर्मित 5-तारे होटल लेमन ट्री प्रिमियरको शनिबार उद्घाटन गर्नुभएको छ। 2,50,000,00,000 लगानीमा निर्मित 102 सय युक्त होटलको प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो। होटलका माध्यमबाट देश विकासको यात्रामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले पर्यटकलाई आकर्षित गर्न नेपालमा धेरै सुन्दर स्थलका साथै उपयुक्त वातावरण भएकोले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले सुशासन सहित जनतालाई छिटो छरितो सेवा दिन सरकार क्रियाशील रहेको पनि त्यस अवसरमा उल्लेख गर्नुभयो। तपाईहरू पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्क भएर लाग्नुहोस्, सरकारले गर्नुपर्ने सहजीकरणमा कुनै कमी हुने छैन। प्रधानमन्त्री ओलीले भन्नुभयो, नेपाल र अमेरिका बीचको द्विपक्षीय व्यापार संयन्त्र टिफा काउन्सिलको बैठक सोमबार काठमाडौँमा आयोजना हुने भएको छ। नेपाल र अमेरिका बीच 7 ट्रेड इन्भेस्टमेन्ट फ्रेमवर्क एग्रीमेन्ट टिफा परिषदको बैठक यही भदौ 31 काठमाडौँमा आयोजना हुन लागेको हो। वाणिज्य सचिव स्तरीय उक्त बैठकको नेतृत्व नेपालको तर्फबाट वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले गर्नुहुनेछ भने अमेरिकाको तर्फबाट सहायक युनाइटेड स्टेट ट्रेड रिप्रेजेन्टेटिभले गर्नुहुनेछ। अमेरिकाले नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम एनटीपीपी अन्तर्गत 77 वस्तु निर्यातमा शून्य भन्सार सुविधा उपलब्ध गराउँदै आएको छ। वाणिज्य मन्त्रालयको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख बाबुराम अधिकारीले नेपाल र अमेरिका बीच नेपाली वस्तुलाई शून्य भन्सार सुविधा दिने विषयलाई निरन्तरता दिने तथा विस्तार गर्ने विषयलाई बैठकको क्रममा नेपालले जोड दिने बताउनुभयो। यसपटकको बैठकमा नेपालले सुविधा पाउने सूचीभन्दा बाहिरका अमेरिका निर्यात भइरहेका नेपाली वस्तुलाई सूचीमा थप गर्ने तथा हाल उपलब्ध गराएको शून्य भन्सारको सुविधा नेपाल एलडीसीबाट ग्रेजुएट भएपछि पनि उपलब्ध गराउने विषयमा नेपालले जोड दिनेछ। बैठकमा नेपालको आईटी सेवा अमेरिका निर्यात गर्ने, अमेरिकी लगानी र प्रविधि नेपालमा वृद्धि गर्ने लगायतका विषयहरूमा समेत छलफल हुने भएको छ। अमेरिकाले एनटीपीपी कार्यक्रम अन्तर्गत नेपालका 77 वस्तुमा अमेरिका निर्यातको लागि दिँदै आएको शून्य भन्सार सुविधा 2025 डिसेम्बरमा सकिँदैछ। स्थानीय तहले सामाजिक तथा आर्थिक रूपान्तरण गर्न पुँजीगत खर्च वृद्धि गरी बेरुजु घटाउनु पर्नेमा काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरूले जोर दिनुभएको छ। स्थानीय तह, प्रदेश र संघीय सरकारबाट गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रम तथा आयोजना बारे अनुभव आदान प्रदान गर्न जिल्ला समन्वय समिति काठमाडौँद्वारा आयोजित कार्यक्रममा सहभागीहरूले बेरुजु सुशासनमा बाधक रहेको बताउनुभयो। छलफलमा सहभागीहरूले सामाजिक तथा आर्थिक रूपान्तरण गर्न बढ्दै गएको बेरुजु न्यूनीकरण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। काठमाडौँका स्थानीय तहले आफ्नो क्षेत्र अधिकारको उचित प्रयोग गरी नागरिक मैत्री सेवा प्रवाहमा केन्द्रित हुनुपर्नेमा सहभागीहरूले सुझाव दिनुभयो। कार्यक्रममा काठमाडौँका नगरपालिका र अन्य 10 नगरपालिकाले एक वर्षभित्र गरेका कार्ययोजना, बजेट विनियोजन, पूर्वाधार विकास, निर्माण, सामाजिक विकास, खर्चको अवस्था, बेरुजुको अवस्था बारे समीक्षा गरिएको थियो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले निर्बाध काम गर्न नीतिगत स्थायित्व आवश्यक भएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषको मिशन संघको भेटमा शनिबार अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई आग्रह गर्नुभयो। अध्यक्ष ढकालले नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको र ब्याजदर घटेको भए पनि निजी क्षेत्रबाट लगानीको माग कम भइरहेको उल्लेख गर्नुभयो। भेटका क्रममा मिशन प्रमुख सरबत जहाँले अन्तर्राष्ट्रिय मुद्रा कोष नेपाललाई सहयोग गर्न तत्पर रहेको र निजी क्षेत्रलाई महत्व दिने विषयमा कोष सदैव सकारात्मक रहेको उल्लेख गर्नुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यस सम्बन्धमा अन्तर्राष्ट्रिय जगतमा सन्देश प्रवाह गर्न आह्वान गर्नुभएको छ। एसियाली खेलकुद पत्रकार संघ एआईपीएस एसिया कंग्रेसमा सहभागी हुन विभिन्न देशबाट काठमाडौँ आउनुभएका खेल पत्रकार र पदाधिकारीलाई राष्ट्रपति भवन शीतल निवासमा स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाल खेलकुद र खेलाड़ीको उर्वर देश भएकाले विश्व खेल क्षेत्रमा नेपालबारे प्रचार गर्न आह्वान गर्नुभयो। हालै पेरिसमा सम्पन्न पाराओलम्पिकमा पलेसा गोवर्धनले टेक्वान्दोमा पदक जितेर देशको गरिब बढाएको बताउनुभयो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताउनु भएको छ। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगिर 2 9 गतेसम्म कर्णालीको सुर्खेतमा आयोजना हुनेमा जोड़ दिनुभयो। 10 राष्ट्रिय खेलकुदका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 8 बन्दै गरेको रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको पनि मन्त्री चौधरीले बताउनुभयो। नेपाल प्रिमियर लीग एनपीएल का मार्की खेलाड़ी 20 लाख रूपैयाँ पारिश्रमिक पाउने भएका छन्। एनपीएल आयोजक नेपाल क्रिकेट संघ क्यानले शनिबार गोला प्रथाका आधारमा टोलीको मार्की खेलाड़ीको छनौट गरी उनीहरूले पाउने रकम समेत उल्लेख गरेको हो। गोला प्रथामा काठमाडौँको मार्की खेलाड़ीमा करण केसी, पोखराको कुशल भुर्तेल, विराटनगरको सन्दीप लामिछाने, चितवनको कुशल मल्ल, लुम्बिनीको रोहित कुमार पौडेल, जनकपुरको आसिफ शेख, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको मार्की खेलाड़ीमा दिपेन्द्र सिंह ऐरी छन्। एनपीएल आगामी मंगिर 16 पुष 6 गतेसम्म हुनेछ, जसमा 8 फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुनेछ। नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले एन्फा महिला लीगमा बराबरी खेल्दै अंक बाँडेको छ। दशरथ रंगशालामा शनिबार भएको विभागीय डर्बीमा पुलिस र आर्मीले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेको हो। पुलिसका लागि अमृता जैसीले 48 मिनटमा शुरूआती गोल गरिन्। त्यसपछि आर्मीकी अमिषा कार्कीले 63 मिनटमा गोल गर्दै खेललाई बराबरीमा ल्याइन्। बराबरीसँगै 5 खेलबाट 11 अंक बनाएको पुलिस तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट 10 अङ्क बनाएको आर्मी दोस्रो स्थानमा छ। अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको लीगमा विभागीय 3 सहित 10 टोलीको सहभागिता रहेको छ। लीगको विजेताले 10 लाख र उपविजेताले 5 लाख रूपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा अधिक वर्षा हुने र कोशी प्रदेशको तराई भागको केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.8 डिग्री सेल्सियस, वर्षा 1.5 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:49 भयो भने सूर्यास्त भरे साँझ 6:09 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अनुचित लाभ लिन विभिन्न व्यक्तिहरू सहकारीमा प्रवेश गर्दा समस्या सृजना भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। संघीय संसदको दुवै सदनको बैठक आज बस्दै राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिनुहुने। सर्वोच्च अदालतको आदेशका आधारमा नागरिकता सम्बन्धी निर्देशिकालाई समय सापेक्ष बनाउने गृहमन्त्री रमेश लेखकको प्रतिबद्धता। बजेट शून्यतामा रहेको सुदूरपश्चिममा प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट परिमार्जन सहित भोलि सार्वजनिक गर्ने र इजरायली हवाई आक्रमणमा परि गाजा शहरमा एकै परिवारका 11 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।